الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان بسم الله الرحمن الرحيم. حدیث کا فن کس طرح مرتب ہوا اور عہد بہد کے مراحل سے گزرا میں عام اصطلاحات کا مفہوم کیا ہے ہم اس پر کچھ گفتگو کر چکے ہیں. خلاف میں میں نے یہ عرض کیا تھا کہ جن اصطلاحات سے میں نے آپ کو متعارف کرایا ہے ان پر کم و بیش اتفاق ہے، لیکن بعض جگہوں پر مختلف ادوار میں لوگ اس طرح سے اس اصطلاح کو نہیں لے رہے ہوتے جیسے کہ کسی دوسرے زبان میں لے رہے ہوتے. تو یہ چند جگہوں پر صورتحال پیش آئے گی. جیسے میں نے مثال دی کہ امام شافعی مقتوع اور منقطع میں فرق نہیں کرتے. بعض اصطلاحات کے بارے میں متاخرین بھی ایک دوسرے سے اختلاف کرتے ہیں، اور جب آپ اس پورے فن کا مطالعہ کریں گے، اگر آپ لوگوں میں سے کچھ لوگوں کو اس کا شوق ہوا تو جن اصطلاحات کا میں نے ذکر نہیں کیا اس میں بہت اختلافات پائے گا. یہ کم و بیش متفق ہے اور اہم اصطلاحات ہیں جن کا میں نے آپ سے تعارف کرا دیا. یہ تو یوں سمجھ لیجئے کہ ایک عمومی جائزہ ہے اس فن کا. اس کے بعد یہ جو اصطلاحات ہیں، اس فن کی بحثیں ہیں، اس میں کسی چیز کا کیا مطلب ہوتا ہے، کسی کتاب کو ترتیب دیا جا رہا ہے تو اس میں جو اصطلاحات آتی ہیں اس کے کیا معنی ہوتے ہیں، سند کیسے بیان کی جاتی ہے. ظاہر ہے کہ یہ جو پورا علم ہے جس کا ایک مختصر سا خلاصہ میں نے آپ کے سامنے بیان کیا ہے، یہ علم بھی ابتدا ہی سے مرتب ہونا شروع ہو گیا تھا. ہمارے پاس جو سب سے قدیم کتاب اس فن کی اس وقت موجود ہے وہ حاکم کی معرفت العلوم الحدیث، سب سے جو قدیم کتاب ہے، یعنی اس سے پہلے کوئی زیادہ اہم چیزیں نہیں ہیں، سب سے قدیم چیز یہی. پھر اس کے بعد ابن صلاح کی علوم الحدیث ہے جس کو مقدمہ ابن صلاح کے نام سے عام طور پر یاد کیا جاتا ہے. پھر امام نووی کی اب تقریب تحصیل ہے، تدریب الراوی اسی کی شرح ہے، اور پھر نخبۃ الفطر ہے. یہ وہ کتابیں ہیں جو مختلف ادوار میں لوگوں نے اس فن میں لکھی اور اچھی ہے. میں نے ان پر آپ ایک نظر ڈالیں تو بڑی ترتیب سے آپ کو یہ سارا فن لکھا ہوا مل جائے. عام طور پر ہمارے یہاں دینی مدارس میں نخبۃ الفکر ہی پڑھائی جاتی ہے اور اچھی کتاب. نخبۃ الفکر ایک مختصر متن ہے، بہت مختصر سی کتاب ہے، آپ یعنی 40-45 صفحے کی کتاب ہوگی زیادہ سے زیادہ. پھر خود ابن حجر نے اس کی ایک شرح لکھ دی، نزہت النظر کے عنوان سے زیادہ نہیں، اس کی شرح لکھی، اور پھر بہت سے لوگوں نے ان کی شروع لکھی ہیں، لیکن ایک مختصر کتاب میں آپ کو اس فن کا تعارف مل جاتا ہے. یہ اس کے مختلف ادوار میں اس علم کا ابتدا ہے. بعد کے زمانوں میں پھر جب زیادہ استقصال کے ساتھ چیزیں ہمارے سامنے آنے شروع ہوئی ہیں اور قدیم سے جائزہ لوگوں نے لینا شروع کیا تو اب کچھ اور معلومات بھی ہمیں اس میں حاصل ہو گئی ہیں. مثلا یہ معلوم ہو گیا ہے کہ قاضی ابو محمد حسن بن عبد الرحمن بن خلاد اور رام ہرمزی نے سب سے پہلے اس فن کو مرتب کیا اور ان کی کتاب اب مخطوطوں کی شکل میں اس وقت میسر ہے، یعنی چھپی نہیں ابھی تک. مکتبۃ الظاہریہ دمشق میں اس کا ایک مخطوطہ موجود ہے، اور اب تک کلاسیہ حلب میں اس کا ایک مخطوطہ موجود ہے. اب تک کی جو دریافتیں ہیں، یعنی حاکم کی کتاب تو ملتی ہے، عام ملتی ہے، لیکن یہ کہ یہ قدیم ترین نسخہ ہے جس کو آپ کہہ سکتے ہیں کہ اس فن میں انہوں نے مرتب کیا اور یہ موجود ہے. یعنی اور بھی کتابوں کا ذکر ملتا ہے لیکن وہ ضائع ہو، وہ ہمارے پاس نہیں، کتابوں میں ان کا ذکر ملتا ہے، یہ مل گئی ہے اور موجود ہے مخطوطے کی صورت میں، چھپی ابھی تک نہیں. اسی طریقے سے عبداللہ بن محمد بن جعفر بن حیان اصفہانی کی اب پھر حدیث ہے، یہ بھی میسر مل جاتی ہے اور قدیم کتابوں میں سے. یہ دونوں تو کم و بیش حاکم سے پہلے، کیونکہ حاکم کی وفات کی تاریخ ہے 405، تو یہ اس سے پہلے کی، یہ بزرگ ہیں، انہوں نے اس سے پہلے یہ لکھا. اس کے بعد ابو نعیم احمد بن عبداللہ اصفہانی کی طبقات المحدثین والروات ہے، یہ 430 میں فوت ہوئے ہیں، یہ بھی موجود ہے اور اب میسر ہو سکتی ہے. پھر اس کے بعد 463 میں فوت ہوئے ہیں خطیب بغدادی، ان کی الکفایہ ہے. یعنی اگرچہ کفایہ کو بڑی اہمیت حاصل رہی ہے، ایک بہت غیر معمولی کتاب ہے اور خطیب خود بھی بہت سارے فن آدمی ہیں، लेकिन उनसे पहले चीजें अब मयसर मिल सकती हैं, कोई तहकीक करने वाला अगर चाहे तो उसको ये चीजें मिल सकती हैं। खदीब की किफाया भी है और जामिल आदाब शेख व सन में उनकी किताब है और वो भी इस वक्त मयसर है। इसी तरह 544 में वफात हुई है काजी याज की, उनकी अल इल्मा भी में एक अच्छी किताब। मैंने अभी इब्न सलाह का जिक्र किया था, ये क्योंकि मशहूर किताबें थी, उनका मैंने पहले जिक्र कर दिया, जिनसे आप इस्तेफादा कर सकते हैं, अब भी उनको पढ़ सकते हैं। हाकिम की मारिफत उलूम हदीस है, या नबी की तकरीब है, या इसी तरीके से उसकी शरह तदरीब रावी उल फिक्र है। ये जरा ज्यादा इल्मी और फनी किताबें हैं, उस तरह मरतब नहीं है। और इलम के इर्तका के मामले में तालिब इल्मों के जहन में रहनी चाहिए। और ये जो इब्तदाई और अली किताबें होती हैं बड़ी अहम होती हैं। मिसाल के तौर पर नुकबत उल फिक्र से वो बसीरत हासिल नहीं होती इस फन की, जो किफाया से हासिल होती है, यानी उससे फन की हकीकत मालूम हो जाती है। ये किताबें बाद में तालिब इल्मों के पढ़ने के लिए ज्यादा मुरतब की जाती हैं, लेकिन फन क्या है, क्या हुआ है, उसमें क्या मराहिल गुजरे हैं। जैसे सीधे ही किताब से जो बसीरत फन नहव पे हासिल होती है, वो बाद किताबों से हासिल नहीं हो सकती, इसलिए कि उससे ये पता चल जाता है कि इसके बनने का अमल कैसे हुआ है। तो ये जो मैंने आपसे जिक्र किया है तालिब इल्मों के लिए है कि उनके सामने ये चीज रहे। हमारे यहाँ ज्यादा जो शोहरत किताबों को हुई है उसमें अलबत्ता ये तकीउद्दीन अबू अमर उस्मान बिन अब्दुलरहमान की उलूमुल हदीस, इसको इब्न सलाह कहते हैं, ये बहुत शोहरत पा गई और कोई शक नहीं कि ये बड़ी गैर मामूली किताब है। इस किताब के साथ हुआ कि इस पूरी की पूरी किताब को नज्म, यानी ये भी एक गैर मामूली काम हमारे लोग करते हैं। चुनाचे जैनुद्दीन इराकी ने पूरी किताब को 250-300 सफ़े की किताब है और फनी किताब है, यही कुछ उसमें बयान हो रही मैंने, सही क्या होती है, बोझल क्या होती है, उसने नज्म दुरुज नसर के उनवान से इसको नज्म कर दिया पूरी पूरी, और 1000 नज्म किया, तो इसलिए अल्फिया इराकी कहते हैं। नाहव में जैसे अल्फिया इब्ने मालिक की बड़ी शोहरत है, इसी तरीके से इसकी भी बड़ी शोहरत है। और फिर उसके बाद यही अल्फिया इराकी है जिस बहुत ही गैर मामूली शरह लिखी है इमाम सखावी ने, जो फतुल मुगीस के नाम से मशहूर है, और इस फन में एक बड़े मर्जा की, यानी अगर आप इसको फन को जैसे कि वो है उसको किसी एक किताब से समझना चाहे तो सखावी की फतुल मुगीस का बड़ा गैर मामूली दर्जा है। एक और किताब भी इसी तरह की है जिसमें इसी तरह अशार में बयान किए गए बैकूनिया, ये हमारे यहाँ कम मुतारफ है लेकिन दूसरे बाज मगरबी इलाकों में ज्यादा मुतारफ है। हमारे यहाँ ज्यादा शोहरत फतुल मुगीस को हुई और उधर ज्यादा बैकूनिया को हुई है, तो ये भी इसी तरह की चीज है। ये मैंने मुख्तसर से आपको बता दिया कि ये असल में वो तसानीफ या वो किताबें हैं जिन किताबों के जरिए से आप, मैंने अर्ज किया, इसकी तफसीलात मालूम करना चाहें तो आप कर सकते हैं, यानी फन की तारीख क्या है, कैसे पैदा हुआ है, इस्तलाहात कैसे वजूद में आई है, इस्तलाहात के मफाहिम क्या है, मुख्तलिफ जबानों में ये इस्तलाहात क्या सूरत इख्तियार करती रही है, उसमें मुख्तलिफ लोगों ने क्या बहसें की हैं, इनको जानने के लिए पहले मैंने आपको ये बता दिया कि 4-5 किताबें जो आम मिलती हैं छपी हुई, नुकमत उल फिक्र आपको मिल जाएगी, मारिफत उलूम हदीस मिल जाएगी, इब्न सलाह का मुकदमा आम मिल जाएगा, नब्बी की तकरीब पर तहसीर मिल जाएगी, तदीब रावी भी छपी हुई मौजूद है, उसकी शरह सियूती की वो भी मिल जाएगी, ये तो आम किताबें। लेकिन अगर कोई आदमी ज्यादा दिक्कत नजर के साथ फन का मुताला करना चाहे तो इनको भी देख सकता है, इसमें तो बाज तो मखतूत है और दुआ करनी चाहिए छप जाए, लेकिन अल्किफाया मिलती है और अल्किफाया को पढ़ने से मालूम होता है कि वो काफी हद तक किफाया है, यानी किफायत कर जाती है। और ये ठीक कहते हैं जो मुहद्दिसीन भी कहते हैं और माहिर कहते हैं कि कुल्लु नजानु लला, यानी किफाया का दर्जा ये है कि बाकी सब लोगों ने गया उसी पर कितने सारे वो सीधे ही किताब को जो दर्जा हासिल है इस फन में वही इन किताबों को भी हासिल है, जिसमें किफाया हमें मयसर है और बाकी जो है वो ज्यादातर मयसर नहीं है। मखतूतों की शक्ल में उनका जिक्र हम पढ़ते हैं, ये इसका मुख्तसर सा मैंने आपको फन का तारुफ करा दिया। एक छोटी सी बात जो दरम्यान में से रह गई थी उसका जिक्र कर दूं मैं, और वो ये कि जिस तरह मैंने आपसे अर्ज किया था ना कि एक इस्तलाह हदीस की किताबों के बारे में ये थी जिसमें नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ रवायत बयान की जाती है और रावी के लिहाज से उसको बयान करते हैं, यानी अबू बकर सिद्दीक की रवायतें, उमर की रवायतें, उसमें मौजू का नहीं ख्याल रखा जाता, तो उसके लिए मुस्नद की इस्तेमाल इस्तेमाल मुस्नद अहमद बिन हम्बल का मतलब यह है, यानी एक तो मुस्नद वो है जो खुद रिवायत की इस्तेमाल है, एक मुस्नद किताबों के बारे में भी लफ्ज बोला जाता है, यानी जिसमें मुसन्निफ ने यह तरीका अख्तियार किया है कि उसने एक आदमी को ले लिया और उसकी सब रिवायत एक जगह जमा कर ली, फिर दूसरे को ले लिया उसकी। मुस्नद अहमद बिन हम्बल को अगर आप पढ़े तो उसमें आपको मसलन सबसे पहले हजरत अबू बकर सिद्दीक की सब रिवायतें मिल जाएंगी, फिर हजरत उमर की सब रिवायतें मिल जाएंगी, ऐसे ही एक खास तरतीब के साथ उन्होंने एक एक आदमी को लिया है, उसमें ये जेर बहस नहीं होता कि रवायत का मौजू क्या है, यानी सैयद अबू बकर सिद्दीक की पहली रवायत हो सकता है वो नमाज के बारे में दर्ज कर रहे हैं, दूसरी रवायत जो है वो किसी और चीज के बारे में दर्ज कर रहे हैं, रोजे के बारे में दर्ज कर रहे हैं, پھر بعد کے زمانے میں یہ ہوا کہ مختلف مصنفین نے اب باب کے لحاظ سے کتابوں کو مرتب کرنا شروع کر دیا. تو مسند کے مقابلے میں ان کتابوں کو کہتے ہیں مصنف. سب سے پہلی مصنف عبد الرزاق ہے, بخاری بھی مصنف ہے, مسلم بھی مصنف ہے. مصنف کا مطلب یہ ہے کہ کتاب میں مصنف نے, یعنی کتاب تو مصنف ہے, یعنی مصنف تصنیف کرنے والے نے اس کتاب میں ابواب قائم کر دیے, موضوعات کے لحاظ سے حدیثوں کو ترتیب دے دیا ہے. یعنی راوی کے لحاظ سے ہے تو مصنف, اور موضوعات کے لحاظ سے ترتیب دے دیا ہے تو وہ مصنف. اب ایک نظر حدیث کے مجموعوں پر بھی ڈال لیجیے, جس سے پہلے کہ ہم آگے بڑھے. حدیث کے مجموعوں میں سب سے پہلے تو ہمیں جو تاریخی طور پر اولین مجموعے معلوم ہوتے ہیں, اس میں مثلا زہری مجموعہ معلوم ہوتا ہے کہ انہوں نے ایک باقاعدہ مجموعہ مرتب کیا تھا, بعد کے لوگ اس سے لکھتے دیا تھا. اس کے بعد عبد الملک بن عبد العزیز بن جریج جو ہے ان کا مجموعہ ایک زمانے میں ہوا, امام سرانی کا مجموعہ. یہ جو عبد الملک بن عبد العزیز بن جریج ہیں 150 ہجری میں فوت ہوئے ہیں, امام سرانی 153 ہجری میں فوت ہوئے ہیں. پھر سفیان ثوری کے بارے میں بیان کیا جاتا ہے کہ ان کا بھی ایک مجموعہ تھا اور یہ 161 میں فوت ہوئے. عبداللہ بن مبارک بہت مشہور محدث ہے, ان کا بھی ایک مجموعہ بیان کیا جاتا ہے, 181 میں فوت ہوئے تھے. اور راوی کے لحاظ سے جو بہت مشہور ہوئی کتابیں ان میں ایک مسند احمد بن حنبل ہے, یہ بھی ابتدائی زمانے کی کتابوں میں سے ہے, اور ایک مسند ابو داؤد 43. یعنی یہ دو کتابیں بڑی غیر معمولی اس فن میں شہرت رکھتی ہیں مسند ہونے کے لحاظ سے, یعنی راوی کے لحاظ سے. موطا امام مالک وہ ابواب کے لحاظ سے, اور اس میں امام مالک نے حدیثیں بھی داخل کر دی اور اپنی فقہ کے مسئلے بھی اس میں شامل کر دیے, یعنی وہ ایک جامع سی کتاب بن گئی. اچھا مصنف کی صورت میں یعنی ابواب کے طریقے پر پھر جو کتابیں مرتب ہوئیں ان میں سے آپ یہ جانتے ہیں کہ 6 کتابوں کو بڑی غیر معمولی اہمیت حاصل ہو گئی, ان کو سیاہ ستہ کہا جاتا ہے. 6 صحیح ترین کتابیں, صحیح ترین یعنی جن میں زیادہ صحیح روایتیں ہیں. صحیح وہ روایتیں جو فن حدیث کی اصطلاح میں صحیح ہوتی ہیں, یعنی یہ ساری بات سمجھ لی کہ سب روایتیں صحیح ہیں, کیونکہ مصنفین کا دعویٰ بھی نہیں, زیادہ روایتیں ان میں صحیح. صحیح سے کیا مراد ہے؟ اردو والا صحیح نہیں, بلکہ حدیث کی اصطلاح میں جس کو صحیح روایت کہا جاتا ہے. تو اس لحاظ سے ان کو سیاہ ستہ کہتے ہیں. اس میں بس ایک نظر ڈال لیجئے کہ بخاری جو ہے ان کی 256 کی وفات ہے, ان کی کتاب بہت مشہور ہے جامع الصحیح. پھر مسلم ہے, ان کی 261 کی وفات ہے, یعنی قریب قریب کے زمانے ہی میں دنیا سے رخصت ہوئے ہیں. ابو داؤد کی 275 کی ہے, ترمذی کی 279 کی ہے, نسائی کی 303 کی ہے, ابن ماجہ کی 273 کی ہے. تو یہ 6 کتابیں جو ہیں یہ آپ دیکھیں کہ یہ ایک دوسرے سے ملتے ہوئے زمانے ہی میں کہوں گے, بلکہ استاد شاگرد ہیں ان میں سے بعض لوگ, انہوں نے مرتب کر دی. ان میں سے بخاری اور مسلم میں تو ہر طرح کی روایتیں ہیں, یعنی اس میں آپ کو تکلیف کے بارے میں روایتیں مل جائیں گی, تاریخی روایتیں مل جائیں گی, واقعات مل جائیں گے, عقائد کی بحثیں مل جائیں گی, لیکن ان لوگوں نے زیادہ تر احکام مرتب کیے ہیں, اور کیونکہ احکام مرتب کیے ہیں تو اس کا نام بھی سنن ابو داؤد سنن وہ نام اس کا لگا ہے. لوگوں نے بھی بعض کتابیں مرتب کی اور اچھی ہیں, لیکن ان کو وہ شہرت حاصل نہیں ہوئی. مثال کے طور پر 255 میں دارمی نے اپنی سنن مرتب کی, ان کی وفات 255 میں ہوئی ہے, اور آپ یہ دیکھیے کہ ان کو اس کو یہ حیثیت حاصل نہیں ہو سکی. یہ تو حدیث کی جو مشہور کتابیں ہیں وہ ہیں. ان کے بعد پھر یہ دور آ گیا کہ ان کتابوں کا کوئی خلاصہ بیان کیا جائے, مختلف کتابوں کی روایتیں ایک جگہ جمع کر دی جائیں, اور اسی طریقے سے سب کتابوں کو ایک جگہ جمع کر دیا جائے. یعنی یہ ظاہرہ کے بعد کے دور کی چیزیں ہیں. اس میں سب سے زیادہ جو شہرت حاصل ہوئی وہ مصباح السنہ کو حاصل ہوئی, امام بغوی کی جو مصباح السنہ ہے سب سے زیادہ شہرت اس کو مجموعوں میں, یعنی جس میں انہوں نے بخاری سے بھی مسلم سے بھی مختلف جگہوں سے روایتیں لے کے جمع کر دیا. تو یہ سارے عالم اسلام میں مصباح السنہ کا ایک بڑا مقام رہا. اب کوئی جانتا بھی نہیں کیوں, اس کی اصل میں مصابی اسی کی تلخیص کہیے, توضیح کہیے, جو کچھ بھی یعنی اسی پر مبنی ہے. تو امام بغوی کتاب اس میں آ گئی ہے ساری کی ساری, اس وجہ سے مشکات کو بڑی غیر معمولی تاثر ہوگی. یہ ولی الدین تبریزی کی ہے. سیوتی نے جامع جامع الصغیر لکھی, جس طرح نبی ریاض الصالحین کو اس طرح کے مجموعے میں بڑی مقبولیت حاصل ہوئی. یہ جو مجموعہ ہے یہ کوئی فنی مجموعہ نہیں ہے, اس میں تو یہ کیا گیا کہ روایتوں کی مختلف جو کتابیں ہیں ان کا انتخاب کر لیا گیا ہے, ایک اچھی ترتیب دے دی گئی ہے, یہ زیادہ تر کام اس میں یہ کیا گیا. जिन शुरू से शरों से आपको इस फन के उम्हात के बारे में हदीस के अंदर क्या मजामीन है, उसकी पूरी तारीफ क्या रही है, क्या क्या लोग सोचते रहे, बहुत अच्छी मालूमात मिलती है। उसमें एक तरह की शरह है फतुल बारी, यानी वो सिर्फ शरह नहीं है बल्कि वो फन हदीस के एनसाइक्लोपीडिया है। आप सबको देखना चाहें, मुझे सुन्नत की तहकीक और तदवीन में बड़ी मदद मिली फतुल बारी से। इस तरीके से बाज़ अवक़ात मसले की पूरी तारीख वो वाज़े कर देते हैं कि फिर जो आम गौवा होता है जिससे आदमी मुतासर हो जाता है, बाद में बात क्या रहे हैं वो टूट जाता है, मालूम हो जाता है कि असल हकीकत क्या है इसकी। इसी तरह मुस्लिम पर जो नकदी की शरह है वो भी अगरचे नस्बतन मुख्तसर है, लेकिन इस फन के बाद पहलुओं को जानने और बाद हदीसों के बारे में सलफ का मौकफ मालूम करने में उसकी बड़ी नैरुल अताश शौकानी, यानी अगर किसी मौके के ऊपर किसी रवायत के माल हो माल है तो समझना हो किसी तालिबे इल्म ने तो बड़ी मदद देगी। अहम शुरू में से है, और शौकानी खुद भी बड़े आदमी है, एक मुश्तहिद के दर्जे के आदमी है, और फिर हमारे हिंदुस्तान को भी शरफ हासिल है कि मौलाना मुबारकपुरी की तौफीक अल्लाह नजीब भी इसी दर्जे की चीज, यानी एक किताब ऐसी भी है कि जो इस फन में शुरू में ये तिर्मिज़ी की शरह है। मौलाना ये हमारे उस्ताद मौलाना अमीन हसन इस्लाही के उस्ताद है हदीस में, तो मौलाना अब्दुलरहमान मुहद्दिस मुबारक की, ये उसी इलाके का एक छोटा सा गांव है, ये वही मुबारकपुर है जिसके एक बुजुर्ग आलिम ने, इसमें बहुत उलमा पैदा होते रहते हैं, छोटा सा कस्बा गांव, जिसके एक बुजुर्ग आलिम ने अर रहीकुल मखतूम लिखी है, जिसको सीरत की किताबों में अव्वल इनाम मिला करते थे। तो ये मौलाना की तोहफतुल अरज़ी भी बहुत गैर मामूली है, बल्कि मौलाना इसलाही भी बता देते कि उन्होंने जब तोहफतुल अरज़ी लिख चुके थे तो तब वो उनसे पढ़ने के लिए गए हैं, तो उन्होंने पूछा कि मैं आपको कौन सी किताब आप पढ़ना चाहेंगे, तो मौलाना ने कहा कि आप तिर्मिज़ी के मास्टर हैं, वही पढ़ा दीजिए, इसलिए कि उसी पर आपने काम किया। तो ये बड़ी गैर मामूली किताब है। एक मुख्तसर सा तारुफ शियों की किताबों का भी हो जाना चाहिए, इसलिए कि वो भी बहरहाल हदीस की निस्बत करते हैं। फर्क क्या है? फर्क यह है कि वो हदीस लाजमन सैयदना अली तक पहुंचाएंगे या उन चंद सहाबा तक जिन चंद सहाबा को वो समझते हैं को ईमान पर कायम रहेंगे, उनके यहाँ ये तहदीब है। तो उनकी जो किताबें हैं उनमें सबसे, और ये किताबें बहुत पास है, यानी ये तो आप समझिए कि हमारा ये सारा जखीरा जब मरतब हो चुका था उसके बहुत बाद में मरतब हुई है। तो इसमें उनकी चार किताबों को बड़ी हैसियत हासिल है। एक तो अलकाफी है याकूब अलकुलैनी की, दूसरी मोहम्मद बिन अली बागद अलकुम्मी की है मल्ला हजरुल फकी, तीसरी तहजीब अल अहकाम है और अल इख्तसार है मोहम्मद तूसी। यानी ये चार किताबें जो है ये उनके यहाँ यही हैसियत रखती हैं जो हमारे यहाँ सियासत तक हासिल है, अहले सुन्नत के यहाँ सियासत तक हासिल है। पांचवी चीज जो है जो हजरत अली के अकबाल अमाल में नहज बनाना है शरीफ नजी की, तो उसको भी अगर करें तो ये गोया पूरा का पूरा जखीरा। ये मैंने आपको मुख्तसर सा तारुफ करा दिया कि ये फन क्या है, तारीख क्या है, इसके उसूल किताबें कौन सी हैं, इसके मजमूए कौन से हैं, ताकि बार बार हम जब हदीस पर बाद में गुफ्तगू करें तो थोड़ा सा जहन में एक नक्शा कायम रहे। मकसद ये नहीं था कि कोई बहुत तफसील के साथ इस फन की तमाम मुस्तलाहात को पढ़ाया जाए, एक इजमाली तसव्वुर सामने रहे, क्योंकि असल बातें तो वो हैं कि मुझे अब करनी है इस मामले में, तो उनको करने के लिए इस पस मंजर की जरूरत थी। अगर कोई चीज मुहम रह गई और आप पूछना चाहते तो पूछ ले, मैं फिर आगे बढ़ रहा हूँ।
लेक्चर के शुरू में तमाम हदीस के हवाले से आपने चार रवायतों
का,
ये इस पे कोई कमेंट मजीद करेंगे कि आपकी ये गलत तबसरा है?
नहीं, फिलहाल तो मैंने सिर्फ रख दिया सामने, तबसरा तो मुझे करना है, यानी जाहिर है कि इस बात की तरफ मैं रेफर करूंगा।
सर ये शिया की किताबें आपने बताई, इनकी वो संदेह इसी तरह देते हैं जिस तरह हमारे यहाँ
ऐसे वो होती लंबी है इसलिए बात के जमाने की, लेकिन ऐसे ही किसी इमाम तक पहुंचा देंगे ज्यादातर हस्तरी तक पहुंचे।
मैं इस तरह ये फन मुरतब हुआ है कि इस मौर जाग करें
हम, उनको इसकी जरूरत ही नहीं। इसकी वजह यह है कि उनके यहाँ हजरत अली भी मासूम है, वो तो खैर हमारे यहाँ भी यही सूरत हाल है, और बाद के जितने बुजुर्ग हैं वो उनके अइमा होते हैं ज्यादातर, तो वो भी मासूम है, उनको इसकी क्या जरूरत है। लेकिन करते हैं वैसे, इस तरह की ऐसा नहीं कि करते नहीं, वैसे करते। अगर आप किताब में निकाल लीजिए जहां मैंने इस फन पर अपना नुक्ता नजर बयान किया है, मबादी तदब्बुर हदीस, तदब्बुर सुन्नत के मबादी हमने पढ़ लिए थे, अब मबादी तदब्बुर हदीस हम पढ़ना शुरू कर रहे हैं, और ये इसको पढ़ने के लिए एक मुख्तसर पस मंजर था जिस पर मैंने चंद इशारात कर दिए। मैंने ये लिखा है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के कौल और फेल और तकरीर और तस्वीर, ये मैं पहले अर्ज कर चुका हूं ना कि हदीस इसी को कहते हैं, यानी या तो उसमें बात बयान होगी कौन, या हुजूर ने कोई काम किया और देखने वाला बयान कर रहा है कि आपने ऐसे किया तो फिर, और या कोई काम आपके सामने किया गया और आपने उस पर नकीर नहीं की, दीनी काम था, जाहिर है कि बिल्कुल करीने क्यास बात है कि अगर आपके सामने कोई गलत दीनी काम किया जा रहा होता तो आप रोकते ना उससे, तो इसको तकरीर और तस्वीब कहते हैं, यानी आपने बरकरार रखा उस बात को। नबी सल्लल्लाहु अलैहि वसल्लम के कॉल ऑफ फेल और तकरीर और तस्वीब की रवायतें जो ज्यादातर अखबार के तरीके पर नकल हुई है, यानी आप देखें ना एक इस्तला आ गई, मैं पहले अर्ज कर चुका हूं कि जो रवायतें एक एक दो दो आदमियों से हमको मिली हैं, तारीखी रवायतें हुजूर की जिंदगी के बारे में कौन की फेल, उनको फनी इस्तला में अखबार अहादी कहते हैं, आम तो हम हदीस कहते हैं लेकिन फनी जुबान में उनको अखबार अहादी, और जिन्हें इस्तला में हदीस कहा जाता है इनके बारे में ये दो बातें ऐसी वाजे हैं कि कोई साहिब इल्म इन्हें मानने से इनकार नहीं कर सकता। यानी इससे पहले कि आप इस फन को पढ़ें, ये दो बातें जो है ये ऐसी हैं कि इनके बारे में दो राय हो नहीं सकती, इल्ला ये कि आदमी को बहस करने का शौक हो तो कर ले। एक ये कि रसूलुल्लाह सल्लम ने इनकी हिफाजत और जो इशाअत के लिए कभी कोई एहतमाम नहीं किया, यानी ऐसा नहीं है कि हुजूर ने जिस तरह कुरान मजीद की विहावत कराई, जिस तरह लोगों को हिफ्ज कराया, जैसे लोगों को बार बार मतवज्जे किया, छोटी से छोटी गलती पर तंबीह की, उनको पाबंद किया इस बात का कि किसी के पास अगर एक आयत भी कुरान की तो वो पाबंद है इस बात का कि उसको दूसरों तक पहुंचाए, और ये सारा जो एहतमाम आपने किया, ये एहतमाम कभी इन चीजों के बारे में यानी नहीं किया कि आपने कोई बाकायदा सेक्रेटरी मुकर्रर की हो, मेरी बातें लिखा करो, या लोगों को ये कहा हो कि जिस आदमी के इल्म में कोई बात आ जाए लाजमन दूसरों को पहुंचाए, या हर आदमी इसका मुकल्लफ है कि मेरी बात सुने तो उसको महफूज रखे, ये होगा। मैंने इसीलिए बिल्कुल इब्तदा में ये आपसे अर्ज कर दिया था कि पूरे जखीरा हदीस में वो चार बातें हैं जो खुद हदीस के बारे में रिसालत बाद सल्लल्लाहु अलैहि वसल्लम इब्तदा में मैंने आपसे अर्ज कर दिया, यानी उनमें जहां तक पहली बात का ताल्लुक कि हुजूर ने हिज्रतुल विदा के मौके पर लोगों को कहा, तो ये तो कोई हदीस को महफूज करने का मसला नहीं है बल्कि एक अहम खुतबा है, और आप ये चाहिए सुन के मैंने बातें बयान की जो लोग आज नहीं आए या मौजूद नहीं उनको पहुंचा देना, यानी हर सलीम उत्तबा आदमी उसके यही मान लेगा, इसके सिवा उसके कोई माने नहीं। या मिसाल के तौर पर आपने अगर किसी आदमी की तहसीन की कि अगर कोई आदमी मेरी बात अच्छी तरह सुनता है दूसरे को अच्छी तरह पहुंचा देता है तो ये बड़ी इसके लिए खैर बरकत की बात, तो जाहिर है कि तहसीन भी है और इसमें लोगों को एक तरगीब भी कह सकते हैं आप है कि वो अच्छी बात को अच्छे तरीके से सुने, लेकिन इसको एहतमाम और हिफाजत के ताबीर में आप दाखिल नहीं कर सकते, तो ये इस वजह से ये बात कमोबेश इस पर बहस नहीं हो सकती कोई भी। एक सादा हकीकत है कि रसूलुल्लाह सल्लम ने इनकी हिफाजत और तबलीग व इशाअत के लिए कभी कोई एहतमाम नहीं, एक बात। दूसरी ये कि इनसे जो इल्म हासिल होता है वो कभी इल्म यकीन के दर्जे तक नहीं पहुंचता, यानी जो इल्म इनसे हासिल होता है, एक आदमी ये बयान करता है कि हुजूर ने ये कहा या हुजूर ने ये किया तो हमें इससे कुछ इल्म हासिल हुआ है ना, इस इल्म का क्या दर्जा ये है कि ये बिल्कुल यकीनी हो गए, ये यकीनी नहीं होता। क्यों क्यों यकीन नहीं होता, यानी पहली बात तो मैंने अर्ज कर दिया ना कि आपके सामने मुमकिन है कि जाहिर फैला हुआ जखीरा है, कोई चीज मेरी निगाहों से ओझल रह गई है, लेकिन मैं इत्मीनान से कह सकता हूं कि हदीस के पूरे जखीरे पर एक नजर डालने के बाद इन चार बातों के सिवा मुझे कुछ नहीं मुमकिन है। मेरी तहकीक से कोई छोटी मोटी चीज सामने आ जाए लेकिन मेरा ख्याल इसका इम्कान नहीं है। आखिर आदमी जब खास इस जाविये से देखेगा सारे जखीरे को और नहीं मिली तो मुश्किल ही है मेरे, तो ये चार बातें ही हैं जो उसमें डाल नहीं है। तो पहली बात तो वह एक मुसलमान ना रिसालत महासम ने कभी लोगों को पाबंद किया इसका भी देखो जो बात सुनो वो लाजमन दूसरों तक पहुंचानी है, या फना फना आदमी सुने, या कुछ लोगों को मुकर्रर किया गया हो इसको लिखें या लोगों तक पहुंचाएं, हिफाजत तबलीग इशाअत का कोई एहतमाम आपने नहीं किया। सादा बातें वो जो मैंने आपको बता दी जो तीन चार कही है, और वो जाहिर है कि हर बुजुर्ग कहेगा और रिसालत महासम ने भी फरमाया इल्म यकीन के दर्जे तक नहीं पहुंचता। हम भी बहस कर चुके हैं कि कुरान भी इजमा से मुंतकिल हुआ है और सुन्नत भी इजमा से मुंतकिल, और इजमा से हमको जो इल्म हासिल होता है वो करीब करीब दर्जा यकीन का इल्म हो जाता है। और कह दिया था कि कोई इस्लामी इस्तला नहीं है, ये फन तारीख की इस्तला है, यानी अगर एक चीज को नस्लन बाद नस्लन, और ये देखिए नस्लन बाद नस्लन हमारे यहाँ एक बड़ी गलती होती है, मैं इस पर कई मरतबा मतरबे कर चुका हूँ बहसों में, कि लोग ये ख्याल करते हैं इस वक्त, यानी जब हम कहते हैं कोई चीज इजमा से मुंतकिल हुई है तो वो सहाबा के यहां भी इसी दर्जे में مجمع علیہ ہوتی ہے، ان کے بعد کے دور میں بھی اسی درجے میں مجمع علیہ ہوتی ہے، اور کوئی دور ایسا نہیں ہوتا کہ جس کے اندر اس کی یہ حیثیت نہ ہو. اگر یہ حیثیت کسی دور میں نہیں رہی تو اجماع ختم ہو گیا، یعنی عین ممکن ہے کہ اس کی روایت ہو خبر واحد اور اس پر سب کا بعد کے ادوار میں اتفاق ہو گیا، لیکن پہلے دور میں وہ خبر واحد ہے، کچھ بھی نہیں. یعنی اتفاق تو کسی بھی چیز پہ ہو سکتا ہے، قرآن مجید کی آیت کے ایک مفہوم پر بھی ہو سکتا ہے، لیکن اجماع کا مطلب یہ ہوتا ہے کہ حضور تک معاملہ بالکل. دوسری چیز جو اس میں اہم ترین ہوتی ہے اور اس میں کسی صاحب کو چوکنا نہیں چاہیے، وہ یہ ہے کہ امت کا پورا علمی ذخیرہ مثبت طور پر متفق لفظ ہوتا ہے اس کے بارے میں. یعنی ایسا نہیں ہو سکتا کہ آپ ایک چیز پیش کریں اور جیسے ہی ہم اس چیز کو سنیں سب لوگ مان رہے ہیں، سب لوگ مان رہے ہیں، معلوم ہے حدیث ہی نہیں مان رہی، تو ایمان کیا لگ رہا؟ یعنی وہ کردار ادا کرے گی نا، اگر اس میں مسئلہ زیر بحث آ گیا ہے اور وہ کوئی اور تصویر دکھا رہی ہے. اس کا مطلب تو یہ ہے کہ امت کے ابتدائی دور میں جو خود رہا اور صحابہ کے ذریعے ذخیرہ مرتب کیا گیا، وہی نہیں مان رہا اس بات. اجماع کے لیے متفق لفظ ہونا، یعنی اجماع اس کا محتاج تو نہیں ہے کہ حدیث میں اس کا ذکر ہو، لیکن ہو گیا ہے تو پھر وہ وہی ہونا چاہیے جو آج ہم مان رہے ہیں. ہے تو پھر بڑی اہمیت ہو گئی اس کی، اس لیے کہ اب تو اجماع کا حصہ بن گئی نا. خاموشی تھی، ہم یہ کہہ سکتے تھے سارے لوگ بات کو بیان کر رہے ہیں. اچھا، اسی طریقے سے مثال کے طور پر ایک میں اجماع کا لفظ سمجھا رہا ہوں، فی الحال صرف دین میں اجماع کس جگہ زیر بحث آتا ہے وہ نہیں. مثال کے طور پر ایک چیز ہے مسلمانوں کے ہاں، کوئی بندہ آپ کو اس سے آپ کرتا نظر نہیں آئے گا، وہ رجم کی سزا کا معاملہ ہے، دیت ہے اور. لیکن سوال یہ ہے کہ اس سارے اجماع میں قرآن کو نظر انداز کر دیں، یعنی اگر سب کچھ ماننے کے بعد قرآن پڑھے اور معلوم ہو کہ قرآن کی آیت ہی غلط سمجھ لی گئی ہے اور اس کے بعد خود متفق ہوتے چلے گئے ہیں، تو قرآن کافی ہے اس سب کچھ کی تردید کرنے میں. تو اس لیے اس کو بہت اچھی طرح ذہن نشین کر لیجئے کہ اجماع کا لفظ جو ہے یہ غوغائے عام کے لیے نہیں بولا جاتا، اس کے لیے یہ ضروری ہوتا ہے کہ نسل نسل اتفاق ہو اور کوئی ایک امت کے ذخیرے میں کیا کر رہی ہے، ایک چیز بھی نفی کر دے گی، اور اگر حدیث کے درجے کی چیز نفی کر دے گی، نفی کر دے گی، میں یس کروں اس بات کے لیے ضرورت نہیں ہے اس کی، نفی کر دے گی یا اس کی تصویر کوئی دوسری بتا دے گی، تو وہ اجماع اجماع ختم ہو گیا. اس کا مطلب یہ ہے کہ بات سمجھنے میں اگر لوگ متفق ہو گئے اس کے اوپر، اجماع کے لیے ان سب چیزوں کو جمع ہونا چاہیے، اس لیے اس سے ہم یقینی علم حاصل کرتے ہیں. یعنی میں یقین کے لفظ کی تشریح کر رہا ہوں کہ اس لیے اس کے علم کو کہ چیز ایسی ہے یقین. یہ یقین بھی وہ یقین نہیں ہے کہ جس یقین کے بارے میں آپ یہ کہہ سکیں کہ بھائی حق العین حق الیقین ہو جاتا ہے. جس مسئلے سے متعلق تھا اسی مسئلے کو حدیث زیر بحث لا رہی ہے، حدیث بھی صحیح ہے تو سمجھا جائے گا، قرآن کی آیت زیر بحث لائی ہے سمجھا جائے گا. رجم کے معاملے میں دیکھیں نا ہم نے کتنی بحث کی اور یہ بتایا ضعیف ہے، تو زیر بحث نہیں، ضعیف حدیث زیر بحث نہیں ہوتی، صحیح حدیث علم کی دنیا میں زیر بحث نہیں.
اس کے بارے میں ہم یہ بھی تو کہتے ہیں کہ یہ جو چیز
امت کا ریکارڈ کہاں سے معلوم کیا جائے گا، ظاہر بات ہے تاریخ سے معلوم ہوگا، متفق لفظ ہونا چاہیے، کیوں وہ چیز قائم رہ گئی ہے اس طریقے سے معلوم ہونا چاہیے، یعنی یہ واضح ہو جاتا ہے اس کے نتیجے میں بات اصل میں کیا ہے، یہ معلوم ہو جاتا ہے. نفی کی تو کوئی مثال ہی نہیں ہے، لیکن بات کی حقیقت معلوم ہو جاتی ہے اس کے نتیجے میں کہ اصل میں بات بن کیا گئی، کیا تھی اور کیا بن گئی.
سر یہ میرا خیال ہے ہمارے یہ ہمارا بیان کرنا ایک جنرلی ہم نے یہ اصول کہ اگر اجماع کے خلاف کوئی خبر واحد آئے گی تو وہ اس بنیاد پر نہیں سمجھی جائے گی، یہ شاید اس کی طرف
اشارہ ہے. میں وہ بات نہیں کر رہا، میں یہ کہہ رہا ہوں کہ بھائی ایک چیز بیان ہو رہی تھی نا اور اس میں لوگ متفق تھے، یعنی اجماع بننے کے لیے بھی تو ایک پروسیس ہونا چاہیے نا، پہلے اجماع بنائے نا اس کو.
مثال اس کی جو ہے
پہلے تو بنائے اجماع ایسے بنے گی، ایک چیز کے بارے میں روایت بھی متفق ہے، ایک چیز کے بارے میں امت بھی متفق ہے، ایک چیز کے بارے میں تمام ذخیرہ جو ہے وہ بالکل متفق ہے، اس میں کوئی دوسری بات معلوم نہیں ہوتی، تب اجماع بنے گا. اب اگر درمیان میں کوئی رکاوٹ پڑ گئی تو پہلے تو اجماع بننے کے عمل کو روک دینا، پہلے اس کو سلجھائیں کہ یہ بات ہو کیا گئی ہے. یعنی مورخین اگر مختلف بات بیان کر رہے ہیں تو کیوں کر رہے ہیں، اگر حدیث مختلف بات بیان کر رہی ہے تو کیوں کر رہی ہے، مختلف بات کیوں بیان کر رہی ہے، یعنی اس سارے معاملے کو پہلے یہ ایسے ہے کہ پہلے غوغائے عام کو اجماع مان لیں گے پھر नहीं, पहले तो उसको एस्टेब्लिश होना चाहिए कि वो इजमा हो गया है। ये कैसे हो सकता है कि एक चीज के बारे में इजमा हो और फिर पूरा का पूरा जखीरा उसमें मुत्तफिक बस ना हो? ऐसा हो नहीं सकता।
नहीं, जैसे मिसाल के तौर पर जी ये कुरान मजीद ही के हवाले से हम कहते हैं कि ये इजमा और तवातुर से मुंतकिल हो रहा है, लेकिन इसमें बाज रिवायतें ऐसी आ जाती हैं कि जिनकी आज तहकीक करके उनमें से बाज को हम ज़ईफ भी हो सकता है इकरार दें, लेकिन जब तक ये ज़ईफ नहीं समझी जाएंगी उस वक्त तक तो फिर वो इजमा के खिलाफ रिवायत
है। ज़ईफ रिवायत को तो इल्म में ज़ेर बहस नहीं आना चाहिए।
नहीं जी, वो आज उनका ज़ौफ़ वाज़ेह अगर होता है तो आज से पहले वो ज़ईफ समझी नहीं गई, तो इसके नतीजे में वो इजमा के खिलाफ रिवायत है।
पहली बात तो ये समझ, उस मामले कुरान के मामले में जो उम्मत का तवातुर है वो एस्टेब्लिश हो जाएगा ना, पहले आप एस्टेब्लिश करेंगे उसको, उसके बाद ज़ेर बहस आएगा ना इसमें रिवायत क्या कह रही है। यानी वहां तो सूरत हाल ही पैदा हो जाएगी, पहले उसको एस्टेब्लिश कीजिए ना, पहले उसको एस्टेब्लिश कीजिए। एक चीज मबनी ही रवायतों पर है, यानी वो हमारे पास तारीख के जखीरे में पहुंची है, वो तो इजमा हुआ ही नहीं ना। तो पहले मैं ये कहता हूँ कि इजमा का लफ्ज जो बोल दिया जाता है, मैं वही तो समझाने की कोशिश कर रहा हूँ, इजमा का लफ्ज ना बोलिए ऐसे। इजमा के लफ्ज का मतलब गौगाए आम नहीं होता, इसका मतलब ये नहीं होता कि लोग बहुत से वो बात कह रहे हैं, बल्कि ये पूरी चेन ट्रेस करते हैं आप। देखिए जी, नस्लन बाद नस्लन इसके ऊपर उम्मत का पूरा जखीरा मुत्तफिक लफ्ज चला आ रहा है, अब उससे कोई मुख्तलिफ चीज सामने आ गई है। मेरा मतलब ये नहीं कि रद्द कर देंगे हम, नहीं, उसमें तो गौर किया जाए। ये क्यों बन गया, क्या वजह है इसका, क्या सबब है इसका, कैसे है ये मतलब। तो इस वजह से हम ये कहते हैं कि इजमा से यकीनी हासिल होता है, यानी उसमें असल में सारा का सारा जखीरा एक जगह खड़ा हो जाता है। और अगर सारा जखीरा एक जगह खड़ा नहीं, मतलब कुरान कुछ और तस्वीर बना रहा है, रवायत कोई और तस्वीर, तो मौजूद बहस बनेगा ना, वो क्यों बना रहा है, वजह क्या है इसकी, सबब क्या हो गया इसका, क्या बायस बना है।
जैसे ये रजम के बारे में हम कहते हैं कि ये इसके ऊपर इजमा है,
इसमें दो हिस्से हैं इसके, एक ये है कि रसूलुल्लाह ने रजम किया, इजमा है ना, हदीस इसके खिलाफ है ना, तारीख इसके खिलाफ है ना, बाद का दौर इसके खिलाफ होता है, इसके खिलाफ क्यों किया। दूसरा मसला, क्यों किया, किस ग्राउंड में किया, ये फैम का मसला है, बड़े एक तलाब है, इसमें इजमा नहीं हुआ, इसमें बहुत एक वाक्या है। मैं वही अर्ज कर रहा हूँ, असल में बात ये है, मेरी बात को शायद आप पूरी तरह समझ रहे हैं, यानी मैं ये अर्ज कर रहा हूँ कि इजमा का लफ्ज उस वक्त बोले जब ये सारे मराहिल गुजर जाए, यानी गौगाए आम पर इजमा ना बोल दे, किसी इलाके की शोहरत पर इजमा का लफ्ज ना बोल दे। मैं अर्ज यही करने की कोशिश कर रहा हूँ कि पहले इजमा को बना ले इजमा, उसके बाद बहस करें किसी चीज के ऊपर, वो बना ही नहीं होता। बाद औकात एक बात बस शायद शायद होती है, आम लोगों के अंदर राय लोग फुकहा उस पर मुत्तफिक हो चुके होते हैं, वो आमतौर पर बयान कर रहे थे। सारे जखीरे को जब सामने रखते हैं तो बाद औकात तो सूरत ये होती है कि 5-6 सदियों तक मामला चल रहा होता है, आगे गायब होना शुरू हो जाता है। अक्सर बेशतर सूरत ये हो जाती है कि आगे गायब होना शुरू हो जाता है, आगे का तारीखी रिकॉर्ड उसको बयान नहीं कर रहा होता। जैसे वाक्य है करबला में हजरत हुसैन पहली तारीख को आ गए, ये हो गया वो हो गया, इजमा था इसके ऊपर, मुअस्सिर तारीखों जो है वो बिल्कुल दूसरी तस्वीर बयान कर रहे हैं उसमें। तो मेरा कहने का मतलब ये नहीं कि इजमा पहले एस्टेब्लिश हो गया और अब रवायत, उस वक्त रवायत भाग फेंक दी जाएगी। इस इजमा के एस्टेब्लिश होने के अमल के अंदर इसकी बड़ी अहमियत है। रवायत क्या कह रही है अगर उस मौत से मतलब, कुरान क्या कह रहा है, आसार क्या कह रहे हैं, पहले उसको एस्टेब्लिश तो कर लीजिए। हम मैं नफी इजमा की नहीं कर रहा, नफी इसी कर रहा हूँ कि गौगा को इजमा ना कराते। यानी आम तौर पर एक चीज राइज होती है, उसके बारे में लोगों में एक अमूमी चलन होता है, लोग जब हम जिसकी बुनियाद उसको देखना चाहिए, यानी सारे जखीरे को सामने रखकर पहले फिर ये स्टेटमेंट देना चाहिए कि इस पर इजमा होगा, यानी ये इजमा है, ये इजमा से नकल हुआ। मतलब देखिए ना, मैंने जैसे मिसाल दी कि भाई रसूलुल्लाह सल्लम ने कुछ लोगों को संसारी की सजा दी, ये तो ठीक है, हर आदमी ने देख लिया, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने दाढ़ी रखी है तो हर आदमी बयान करेगा, इसमें इजमा के खिलाफ नहीं, क्या बात है, क्या वजह है इसकी, क्यों रखी, क्या सवाल का मसला है, इसके बारे में बहस होगी। यानी ये आसान नहीं है मामला, हैसियत क्या है उसकी, उसकी हैसियत दीनी है, उसकी हैसियत एक रवायत की है, उसकी हैसियत एक खूबी की है, उसकी हैसियत कोई फितरी अमल की है, इसके बारे में उम्मत को मुत्तफिक लफ्ज होना चाहिए। उसमें अगर मिसाल के तौर पर रवायतें ही दूसरी जगह खड़ी हैं तो गौर कर लो, थोड़ी देर रुक, इस मामले में सूरत हाल क्या है, तो ये इसको समझ लेना चाहिए कि पहले इस्तेमाल इजमा के एस्टेब्लिश होने का अमल ठीक होना चाहिए। वो हौच पाच अमल नहीं है कि आप उठे आपने कहा जी सारे ही हंज कर दें, ये सारे ही हंज करने कोई चीज नहीं, उसको इल्मी तरीके से एस्टेब्लिश होना चाहिए। تو میرا اس وقت مسئلہ ایمان نہیں ہے, میرا مسئلہ یہ ہے کہ دوسری یہ کہ ان سے جو علم حاصل ہوتا ہے وہ کبھی ان میں یقین کے درجے کا نہیں. یہ اصل میں اجماع سے حاصل ہونے والے علم کے بالمقابل استعمال کیا, یعنی اس سے جو علم ہمیں حاصل ہوتا ہے وہ علم یقین ہوتا ہے, عین یقین پر ہی ہوتا ہے, یعنی ایسا نہیں کہ آنکھوں سے دیکھ لیا, لیکن یقینی علم حاصل ہو جاتا ہے. ان سے جو علم حاصل ہوتا ہے وہ یقین کے درجے تک نہیں پہنچتا. پہلی چیز تو یہ ہے کہ بات ہی ایک آدھ آدمی بیان کر رہا ہے, اور بات جب بات ایک آدمی بیان کر رہا ہے تو اس کے سمجھنے میں بڑے مسائل ہو سکتے ہیں. یعنی حضور صلی اللہ علیہ وسلم نے کیا بات کہی, سمجھنے والے نے کیا سمجھ, کیا بات سکھائی, اس نے کیا اس سے اخذ کر لی. وہ مجلس میں آیا, بات ہو رہی تھی کسی اور سیاق و سباق میں, بیچ کا ایک جملہ اس نے سنا اور بیان کر. چنانچہ سیدنا ابو بکر, سیدنا عمر ظاہر ہے کہ ان کے پاس خلافت رہی ہے, تو آپ نے دیکھا ہوگا ایک زمانے میں اشاعت میں ایک سلسلہ مضامین کا ہم نے چھاپا تھا جس میں بہت سی روایات کے بارے میں بتایا گیا تھا کہ جب وہ خود صحابہ کرام نے بیان کی اور صحابہ کرام کے سامنے بیان کی تو انہوں نے شدید جرا کر دی اس کو. یعنی سیدہ عائشہ نے سیدنا عمر جیسی شخصیت کے بارے میں یہ کہا کہ آدمی بعض اوقات, میں یہ تو نہیں کہتی کہ جھوٹ بولتے, ان میں سما یوکتی, سننے میں غلطی کہا جاتا, بڑی اہم بات تھی جس کے سننے میں غلطی لگتی. یعنی یہ کہ مردے جو ہیں اگر گھر والے رو رہے ہوں تو ان کے رونے سے ان کو عذاب ہوتا ہے, مطلب روئے ہم عذاب ان کو ہو جائے. تو بات یہ تھی نہیں جو کہی گئی, سننے میں غلطی لگتی, بڑے سے بڑے آدمی کو غلطی لگ جاتی ہے, کوئی شخص معصوم نہیں ہوتا. اجماع کے معاملے میں تو اصل میں فہم کا مسئلہ ہی نہیں ہوتا, ایک واقعہ ہے جو ہو گیا ہے, ایک معاملہ ہے جس کو شائع و ضائع کر دیا گیا ہے, ہر آدمی کو بیان کر رہے ہوتے. لیکن یہاں تو یہ ہے کہ ایک آدمی نے بات سنی ہے, پتہ نہیں کس جگہ سنی ہے, معلوم نہیں کس پس منظر میں سنی ہے, گفتگو کیا ہو رہی تھی, بس بات کیا تھی, کچھ سے کچھ ہو جاتا ہے. یعنی اس میں انہوں نے تصحیح کی نا کہ بھائی جملہ یہ تھا بن یہ گیا, اور دیکھو اس سے کیا مسئلہ پیدا ہو گیا. اسی طریقے سے آپ دیکھیں کہ خود سیدنا عمر کتنی سختی اپنے زمانے میں کرتے تھے. حضرت ابو موسیٰ اشعری ہیں غالباً, ان کے گھر آئے اور گھر آ کے انہوں نے تین مرتبہ السلام علیکم کہا اور واپس ہو گئے. وہ اتنی دیر میں باہر آ گئے, انہوں نے کہا واپس کیوں جا رہے ہیں, انہوں نے کہا حضور نے یہ کہا تھا کہ بھائی جو قرآن میں ہے نا کہ آپ السلام علیکم کہیں, اگر گھر والے نہیں جواب دیتے تو چلے جائیں یا کہہ دیتے ہیں چلے جائیے. تو انہوں نے کہا حضور نے کہا تھا کہ تین مرتبہ, سنس کی بات ہے, آخر آدمی کہتا ہی تو نہیں جائے گا نا. حضرت عمر نے کہا کہ گواہ لاؤ ورنہ تمہاری ایسی میں مروں گا. یعنی وہ بیچارے بھاگے اور کہتے پھرتے تھے کہ میری پیٹ بجاؤ, بلکہ ایک صحابی جنہوں نے بعد میں یہ کہا کہ نہیں بات ٹھیک کہہ رہے ہیں, انہوں نے حضرت عمر سے بھی کہا کہ رسول اللہ کے صحابہ جو ہیں ان کے معاملے میں یہ سختی نہیں کرنی چاہیے, لیکن بھر میں سختی کر جائے, یعنی اتنی سختی کر جائے. بعض اوقات وہ یہ کرتے تھے کہ اچھا تم یہ بات رسول اللہ وسلم کی نسبت سے بیان کر قسم کھاؤ. یعنی اس کے معنی یہ معاملہ آسان نہیں ہے, بات پتہ نہیں کیا ہو گئی ہے, کیا بن گئی ہے, بلکہ اس پر انہیں بڑا تعصب, انہیں یہ احساس تھا کہ یہ بات حضور نے کہی کہ تین مرتبہ تو میرے علم میں نہیں آئی. تو بعد میں انہوں نے کہا کہ اصل میں اس زمانے میں چونکہ باہر کچھ اپنے زمین دیکھنے کے لیے چلا جاتا تھا تو یہ معلوم ہوتا ہے کہ اس وقت رہ گئی, انہیں تعصب بھی ہوا اس بات پر, لیکن تحقیق انہوں نے کر ڈالی. اچھا یہ مشہور روایت ہے فاطمہ بنت قیس کی, یعنی وہ بیچاری اپنا معاملہ بیان کر رہی ہیں کہ جی مجھے تین طلاق دے دی گئی تھی اور رسول اللہ نے مجھے نان نفقہ نہیں دلوایا تھا شوہر سے, یعنی وہ اپنا معاملہ بیان کر رہی ہیں. حضرت عمر نے یہ کہہ کے ان کی بات ماننے سے انکار کر دیا کہ نہیں, اللہ کی کتاب بالکل صریح ہے اس معاملے میں, میں تمہاری بات نہیں مان سکتا, ہم اللہ کی کتاب کو عورت کی روایت پر نہیں چھوڑ سکتے, کوئی درمیان میں راوی حائل نہیں ہے, یہ کیا چیز ہے, ظاہر ہے کہ یہ وہی جر و نقد کا معاملہ ہے. اچھا پھر اب صحابہ کرام بھی حضور کی بات کو بعض اوقات بالنفس نہیں بیان کر پاتے تھے. یعنی آپ اگر فرض کیجئے اس لیکچر میں شریک ہوئے ہیں اور ظاہر ہے کہ بہت اہتمام سے شریک ہوا ہے, ایسا نہیں ہے کہ راہ چلتے ہوئے میں نے کوئی بات کی اور آپ نے سنی ہے, تو بہت سی باتیں ایسی ہیں کہ جن کو آپ جب بیان کریں گے تو کیا کریں گے, روایت پھر مانا کریں گے, یعنی جو بات آپ نے سمجھی ہے وہ بیان کر دیں گے اپنے الفاظ میں. بین ہی الفاظ دہرا دینا شیر تو دہرایا جا سکتا ہے, لیکن یہ کہ نثر کا تو یہ معاملہ نہیں ہوتا. اور اس کی سب سے جو بڑی نازک اور عمدہ مثال ہے حدیث میں, وہ رات کو سونے کی دعا کی مثال, یعنی حضور نے وہ دعا خود سکھائی ایک صحابی. یعنی اس میں فرق دیکھیے کیا ہے, ایک ہے بات بیان کی, خطبہ دیا, تقریر کی, کسی سوال کا جواب والے نے بیان کر دی, یہاں اہتمام کیا ہو رہا ہے کہ آپ وہ دعا اس آدمی کو خود سکھا رہے ہیں. آپ نے وہ دعا, یہ جو مشہور دعا ہے نا, اسلم تو نفسی لائق وجہ تو وجی لائق, یہ حضور نے خود سکھائی ایک صحابی کو اور اس سے اگلے دن سنی, اور آپ دیکھیں اس نے دعا پوری یاد کر لی. آخر میں آخری حصہ ہے اس کا کہ آمنت بے کتاب کلذی انزلت و نبی کلذی ارسلت, یعنی میں ایمان لایا اس کتاب پر جو ہے پروردگار تو نے نازل کی ہے اور تیرے اس نبی پر جسے تو نے رسول بنا کے بھیجا ہے. یہ آخری جملہ تھا. اس نے جب سنایا تو اس نے کیا کیا, آمنت بے کتاب کلذی انزلت و رسول کلذی ارسلت, ایک لفظ تبدیل کر دیا. اور تبدیلی بھی مانوی لحاظ سے بھائی نبی اور رسول, یعنی وہ ایسا تو نہیں ہے کہ حرام حلال کا فرق پیدا کر دیا. حضور نے کہا کہ نہیں, نبی ہے کلذی ارسلت. اور وجہ سمجھنا, اس کی وجہ یہ ہے کہ حضور کے منصب کا غلط بیان ہو رہا تھا, یعنی آپ نبی ہیں جن کو رسول بنا کے بھیجا گیا. تو نبوت اور رسالت کے فرق کو وہ الفاظ واضح کر رہے تھے اور منصب کو بھی واضح کر رہے تھے, تو آپ نے ٹوک دیا اس بات کو. یعنی ایک آدمی کو دعا سکھائی گئی, یا صرف سننا مقصود نہیں ہے کہ چلتے چلتے سمجھے, الفاظ یاد کرائے گئے اور اس میں اس نے تبدیلی کی. حضور اگلے دن نہ سنتے تو ویسے ہی ہو جاتی نا, نقل ہو جاتی. تو یہ میں نے اس لیے دی کہ اس حد تک جو معاملہ ہے وہ ہو جاتا ہے انسان سے. اچھا پھر یہی معاملہ نہیں ہوتا بلکہ اس کے بعد جب سند درمیان میں حائل ہونی شروع ہو گئی, یعنی آپ صورتحال یہ نہیں کہ صحابہ بیان کر رہے ہیں, صحابہ تو حضور کی طرف کسی غلط بات کی نسبت نہیں کرتے, یہ بات ٹھیک ہے. قرآن کے نصوص سے بھی یہ بات معلوم ہوتی ہے کیونکہ قرآن مجید نے ان کے بارے میں یہ بتا دیا ہے کہ اللہ تعالیٰ ان سے راضی ہو گیا, اور اللہ تعالیٰ ان سے راضی ہو گیا تو یہ تو نہیں ہو سکتا کہ حضور کی طرف جھوٹ باندھنے کے بعد راضی ہو گیا. تو صحابہ کرام کے معاملے میں تو قرآن بالکل واضح ہے, لیکن بعد کے لوگ, اب بعد کے لوگ جو بیان کرتے ہیں, یعنی ہمارے پاس تو روایت یہ نا کہ یہاں سے پہنچنی شروع ہوئی چار آدمی درمیان میں, وہاں صحابہ کرام میں سے کوئی ہے. تو اس ساری سند کے دوران میں جو بات بیان ہو رہی ہے, اب اس کی تحقیق کی جائے گی, محدثین اس کی تحقیق کریں گے, ماہرین فن. میں نے آپ کو بھی بتایا نا کہ لوگ پہلے بیان کر رہے تھے, وہ ایسے ہی بیان کر دیتے تھے, ان کو کوئی خاص اہتمام نہیں ہوتا تھا. اب جب انہوں نے تحقیق کرنی شروع کی, کیونکہ لوگوں نے گھڑنی شروع کر دی روایتیں, تو تحقیق کرنے کے لیے نہیں کی. اب جب ہم بخاری میں پڑھتے ہیں کہ یہ بخاری کے نزدیک نہیں ہے, یا مسلم میں پڑھتے ہیں تو یہ کیا ہے, یہ ایک صاحب فن کی تحقیق ہے. اور اس تحقیق میں دیکھیے کتنے مسئلے آئے ہیں, یعنی اس میں تحقیق یہ کرنے کے لیے جانا ہے کہ آدمی سپاہ, ذرا آج مجھے کر کے دکھائیے لوگوں کے بارے میں, یعنی اگر آپ کسی آدمی کے بارے میں آج جو موجود ہو یہ تحقیق کرنا چاہیں تو ایسے ایسے مسائل پیش آ جائیں گے, یعنی ہو سکتا ہے کہ آپ کے نزدیک میں بہت سکا آدمی ہو اور مولویوں کے نزدیک مجھ سے زیادہ لپاٹیاں ہوئی ہیں. یعنی لوگوں کے تعصبات اس میں کس درجے میں حائل ہو جاتے ہیں. ان کے یہ کہ کسی آدمی کے بارے میں یہ جاننا کہ یہ سکا ہے, حضرت عمر نے کہا کہ تعریف کی تھی کیا کہنے, انہوں نے روک لیا. انہوں نے کہا کہ اچھا یہ بتاؤ کہ صبر کیا ہے, کبھی پڑوس میں رہے ہو, کبھی کوئی معاملہ پیش آیا ہے؟ انہوں نے کہا نہیں. تو انہوں نے کہا کہ پھر اس طرح کے بیانات نہ دیا کرو, یہ آدمی کا پتہ تو اس وقت چلتا ہے جب یہ سب کچھ ہو جائے. ایک آدمی جو ہے بہت متشرع آپ کو نظر آتا ہے, معلوم ہوتا ہے کہ جناب شیخ جو ہے وہ قدم رکھتے ہوئے تب بھی دس مرتبے ہیں, لیکن اندر شیطان چھپے ہوئے ہوتے ہیں. تو انسانوں کے بارے میں یہ جو تحقیق ہے اس میں بڑی مشکلات ہیں. اچھا پھر جو لوگ تحقیق کرنے کے لیے نکلے, ظاہر ہے کہ وہ بھی انسان ہی تھے, کوئی بڑے سکا تھے, بڑے ذہین تھے, بڑی محنت انہوں نے کی, لیکن آدمی تھے نا. تو آدمی جب کسی پہ جرا کرتا ہے یا تعدیب کرتا ہے تو اس کے اپنے احساسات, اس کی معلومات, اس کا اپنا پس منظر, اس کے اپنے تعصبات, اس کے سوچے دس باتیں چلتی ہیں اس کے. یعنی ایک تو مشکل یہ ہے کہ بندے کے بارے میں جانا ہی کیسے جائے کہ یہ کیا ہے, معاملہ پڑے گا معلوم ہوگا کوئی اس کے ساتھ, یہ ایک مشکل چیز ہے اس میں یہ. اچھا پھر جن لوگوں نے تحقیق کی ان کو ایک اور مشکل, تاریخی مشکل پیش آئی, وہ یہ کہ یہ جو فرقے اب آپ دیکھتے ہیں, یعنی شیعہ حضرات ہو گئے, فلاں ہو گئے, فلاں ہو گئے, تو یہ نمایاں ہوئے ہیں بہت دیر بعد اس شکل میں. ایک زمانہ ایسا رہا ہے کہ جس میں مختلف فرقوں کے لوگ اپنے آپ کو ایسے نمایاں نہیں کرتے تھے. جب وہ نمایاں نہیں کرتے تھے تو بظاہر تو وہ صحیح عقائد کے لوگ ہی جاتے تھے, لیکن اب کون یہ بتائے کہ جس کو صحیح عقیدے کا سمجھ لیا گیا تھا وہ اصل میں تو اس وقت فلاں اور فلاں تھا, اور جب فلاں اور فلاں تھا تو پھر آدمی اپنے عقیدے کے معاملے میں روایات گھڑنے سے بھی باز نہیں ہوتا. یعنی یہ تو دنیا میں ہوا, آج بھی ہوتا ہے. ایک آدمی کو اگر کوئی عقیدہ پسند آ گیا ہو تو اتنا غلوب ہو جاتا ہے اس کے اندر کہ بعض اوقات آدمی بند کر دیتا ہے. تو حدیث میں اتنے بڑے پیمانے پر ہوا ہے کہ خود محدثین اس بات کا اعتراف کرتے ہیں. اچھا پھر اور ایک چیز اور کر دی ہمارے ماہرین فنی نے کر دی, وہ یہ کر دی کہ انہوں نے یہ طے کر لیا کہ بھائی اگر کوئی دین کا حکم بیان ہوا ہے, کوئی مسئلہ بیان ہوا ہے, پھر تو ہم ہندی کھچڑی کریں گے, بڑی تحقیق کریں گے, لیکن اگر ترغیب ہے, ترغیب ہے, تلقین کی بات ہے تو ہم زیادہ تحقیق نہیں کریں گے. اب وہ ہمارے پاس دوبارہ تحقیق کرنے کا کوئی رائے نہیں ہے, کرنی انہوں نے تھی, زمانہ ان کا تھا, انہوں نے یہ مسامت برت دی اس معاملے میں, اور یہ نہیں دیکھا کہ اگر احکام سے شریعت اور قواعد غلط ہوتے ہیں تو اس طرح کی جو روایتیں ہیں ترغیب کی تلقین کی, اس سے پورا دین خراب ہو جاتا ہے. چنانچہ وہی ترغیب تلقین کی روایتیں ہیں جو آپ کو اب تبلیغی جماعت کے نظام میں ملتی ہیں, یعنی نیچے لکھا ہوگا کہ روایت موضوع ہے, نہیں روایت ہے چل رہی, اس سے کانسیپٹ بدل جاتے ہیں, ترجیحات بدل جاتی ہیں, سوچنے کا انداز بدل جاتا ہے. یعنی مجھے اتنی بحث کرنی پڑتی ہے صوفی مزاج لوگوں سے کہ وہ اسی طرح کی کسی روایت کے اوپر اپنے پورے دینی تصورات کی بنیاد رکھے ہوئے, میں کہوں گا قرآن یہ کہہ رہا ہے, قرآن مجید کی ترجیحات مختلف ہیں, قرآن ایک دوسری جگہ پر کھڑا ہے, لیکن بھارا ہے, اس لیے قصے مشہور ہو چکے ہوئے ہیں, روایتیں مشہور ہو چکی ہوئی ہیں. تو ان اس طرح کی روایتوں میں چونکہ زیادہ تنقید نہیں کی گئی, ایک تاریخی واقعہ ہے, اس کو بیان کرنے والے نے جیسے چاہے بیان کر دیا, نہ پس منظر معلوم ہوا, نہ بات معلوم ہوئی, کیا سلسلہ تھا, کیا نہیں تھا. یعنی میں چھوٹی سی بات کر رہا ہوں, یہاں یہ روایت میرے بحث تھی دو ہفتے پہلے میری جمعرات کی مجلس میں, کہ سیدنا عبداللہ بن عمر نے ایک بانسری والے کی بانسری کی آواز سے کانوں میں انگلیاں ٹھوس لی, انہوں نے کہا کہ میں نے حضور کو بھی ایسے دیکھا. اب سیدنا عبداللہ بن عمر کا یہ عمل جو ہے یہ تو ٹھیک ہے, ان سے روایت ہو گیا, حضور نے کس وجہ سے ایسا کیا, اس میں بڑے مسئلے. یعنی اس کا سبب جو ہے, حضور نماز پڑھتے بھی ہو سکتے تھے, ذکر کرتے بھی ہو سکتے, حضور یعنی ایک بات مطلق جان ہو گئی ہے نا, دس سوالات اس کے بارے میں, میں صرف اشارہ کر رہا ہوں چاہتے ہیں, لیکن ایک آدمی بیان کر دیتا تو وہ بعض اوقات اس کے پورے پس منظر کو اس طریقے سے بیان نہیں کرتا, اور بعد والے جو ستم ڈالتے ہیں وہ تو الگ ہے. یہ جو وہ خلا ہے, باوجود اس کے کہ یہ بڑا عظیم الشان کام ہے, اس میں بڑی محنت کی گئی ہے, یعنی آپ اندازہ نہیں کر سکتے کہ ہزاروں لوگوں کی زندگی کے حالات کی تحقیق کرنا, انہیں مرتب کرنا, بعض لوگوں نے اپنی زندگی کا مشن بنا دیا, امام بخاری میں شادی نہیں, ایک اہم ترین کام چھوڑ دیا انہوں نے, اور اس طرح حدیث مرتب کرنے کے لیے اپنی زندگی لگا لی. یہ سب کچھ لوگوں نے کیا, لیکن یہ سب کچھ کے باوجود یہ فطری خلا ہے. یعنی یہ جو میں نے آپ سے بیان کیے, یہ وہ چیزیں ہیں کہ آپ جتنی جی چاہے تحقیق کر لیں, یہ خلا رہے گا, اور چونکہ یہ خلا رہے گا, یعنی اس خلا کو ختم نہیں کیا جا سکتا, یہ رہے گا, اس وجہ سے میں نے یہ جملہ لکھا ہے کہ یہ یقین کرتی ہوں. یعنی آپ کو جو علم حاصل ہوتا ہے ایک حدیث سے یا خبر روایت سے, وہ کس طرح کا علم ہوتا ہے, وہ اس طرح ابن حزم کہتے ہیں, محدثین نے ابن حزم ہے صرف, اور چند ظاہری اور بزرگ جن کو یہ اشارہ ہے, ورنہ سب یہی کہتے ہیں کہ اس سے جو علم حاصل ہوتا ہے وہ کیا علم ہے, وہ ظن غالب ہے. ظن غالب کا مطلب گمان نہیں ہوتا, ہمیں سارے تاریخی معلومات میں یہی علم حاصل ہوتا ہے نا, گمان غالب ہوتا ہے کہ ایسے ہی ہوا ہو, یعنی سارے کرائم جمع ہو گئے, بات بھی ٹھیک لگتی ہے, لوگ بھی معقول ہیں بیان کرنے والے, تو ہم یہ کہتے ہیں کہ بہت زیادہ ایسے ہی ہوا ہوگا, لیکن آپ کہیں گے یہ ایسے ہی ہوا ہے. یعنی یہ اگر دنیا میں کسی ذریعے سے تاریخی معاملات میں حاصل ہوتا تو وہی اس سے حاصل ہوتا ہے, یہ اخبار احاد سے نہیں ہو سکتا, اس وجہ سے میں نے یہ دو جملے لکھے. اور یہ جو دوسری بات ہے, اس پر سوائے چند لوگوں کے, یہ جو دوسری بات ہے کہ ان سے جو علم حاصل ہوتا ہے وہ کبھی علم یقین کے درجے پر نہیں پہنچتا, اس بات کے بارے میں سوائے دو چار لوگوں کے پوری امت کے اہل علم کم و بیش متفق ہے, سب یہ مانتے ہیں کہ یہ نہیں کہا جا سکتا کہ یقین ہی حاصل ہو جاتا. اچھا, اب اگر یہ دو باتیں ٹھیک ہیں, وقت ہو گئے, تو یہ دو باتیں ہیں گویا, یعنی جو میں نے یہ سارا پس منظر آپ کو بیان کیا ہے, اس میں بنیادی چیز یہ دو چیزیں ہیں, جو ہمارے اخبار احاد ہیں, جو حدیث کی چیزیں موجود ہیں, وہ رسالت مآب صلی اللہ علیہ وسلم کا تاریخی ریکارڈ ہے, قول فعل تقریر کو لوگوں نے بیان کر دیا ہے, حضور نے اس کے لیے کوئی اہتمام نہیں کیا, نہ اس کی حفاظت کا, نہ اس کی تبلیغ و اشاعت کا, بات یہ, اور یہ کوئی صاحب علم اس کا انکار نہیں کر سکتا, الا یہ کہ وہ بحث بحث ہے. اور دوسرے یہ کہ ان سے جو علم حاصل ہوتا ہے وہ ویسا ہی علم ہوتا ہے کہ جیسے تاریخی چیزوں کا ہمیں حاصل ہوتا ہے, جب قرائن جمع ہو جاتے ہیں, اچھے لوگ بیان کرتے ہیں, ہم مطمئن ہو جاتے ہیں اس کے بارے میں, لیکن یہ کہ وہ علم یقین کے درجے تک حاصل ہو جاتا ہے, یعنی اس میں وہی بات میں نے کی کہ ظن غالب, یعنی ہم یہ بھی کہہ سکتے ہیں کہ یہ یقین کے قریب سے پہنچ گئے, یقین نہیں کہہ سکتے. یہ دو باتیں جو ہیں یہ حدیث کے بارے میں بالکل متفق علیہ باتیں ہیں, متفق نہ اہل علم اور محققین کے نزدیک، اور دوسرے یہ کہ ان کا انکار کرنا سوائے مقابرت کے ممکن ہے، یہ دو پھر پر متعلقہ ان پر چونکہ آگے مقدمات کا انحصار ہے اس پر ہم انشاءاللہ میں بحث کریں گے، اور مجھے توقع یہی ہے کہ یہ اگلی دو نشوں میں 2 اگست کو یہ بحث حدیث کی ختم ہو جائے گی. اقول قولی ہذا.